कंजूस आदमी, कंजूस आदमी का दिल बंद रहता है, अल्लाह ताला की इनायत और मेहरबानियों से महरूम रहता है। एक कल्ब सलीम की अलामत कि माल खर्च करता हो कार्य खैर में, मसाजिद है, मदारिस है, उलमा पर खर्च करें, अल्लाह वालों पर खर्च करें, अपने माँ बाप पर खर्च करें, बेवाओं पर, जरूरतमंदों पर, बहुत अच्छी चीज। लेकिन माँ बाप को माल अगर दे तो इसलिए से नहीं कि ये जरूरतमंद है, बल्कि इससे ज्यादा है कि मैं जरूरतमंद हूं। जरूरतमंद समझ कर ना दे, बल्कि अपनी जरूरत समझ कर दे, ये हमारी जरूरत है। बुजुर्गों ने तो यहां तक भी फरमाया कि मुरीद को चाहिए कभी कभी अपने शेख को हदिया तोहफा भी दे, हदिया भी दे, बिल्कुल कंजूस मक्खी चूस ना बने। गाहे यह शेख के हुकूक में से लिखा है, क्योंकि हदी का आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं तहादौ तहाबू, हदिया दो से मोहब्बत बढ़ती है, शेख की मोहब्बत मतलूब है। अजीब आलम है इस जमाने में, आमिलीन को 50-50 लाख रुपए देते हैं, आमिलों को 50-50 लाख रुपए कार्य खैर में नहीं देते। शादी ब्याह में लाखों लाखों रुपए का खर्चा, साजिद में 200 रुपए देते हैं। मैं कहा करता हूं कम से कम जिस मस्जिद में नमाज पढ़ने का मामूल है भाई अपने इलाके में, उस मस्जिद में कुछ नहीं तो 200-300 रुपया तो जमा करा दो। अगर हर नमाजी भी दो, आजकल 300 रुपये महाना क्या है, पंखा हमारी वजह से कितने चलते हैं, अगर 300 रुपया भी जमा कर, उससे पहले मैं 100 रुपये बोलता था, अब तो 300 रुपये क्या है भाई, एक दिन में 300 से ज्यादा उड़ा लेते हैं। तो जिस मस्जिद में नमाज पढ़ता है वहां 300 रुपया दे दे, अगर हर नमाजी 300 रुपया दे दे, बसाओ बिजली का मसला ही खत्म। 10 आदमियों ने दिया 3000 और 100 आदमियों ने दिया 30,000 रुपये हो गए, कितना खर्चा निकल आएगा। और ये ऐसा ही नहीं है, मसाजिद मदारिस की मुआवनत, दीन के काम या दीन के काम करने वालों की मुआवनत हमारा दीनी फरीजा है जनाब, हमारी जिम्मेदारी है, ये हमारे जिम्मे है। जैसे इमाम हो तो इमाम को हर उसको हर काम से रोक दे, कहे आपका कोई काम नहीं, आपका काम नमाजें पढ़ाना और दीनी खिदमत, दीनी रहनुमाई आपका काम। अब चूंकि उसको रोक दिया, इस काम के लिए महबूस कर लिया, इस हब्स की वजह से उसकी जरूरियात अहले मोहल्ला की जिम्मेदारी होती है। इतनी अजीब बात है, हम एक मस्जिद में नमाज पढ़ते जिंदगी भर उस पर चंदा नहीं देते, चंद रुपए नहीं देते जिंदगी भर, कितनी कंजूसी है, तामत है कंजूसी की। एक होता है कंजूस और एक होता है मक्खी चूस, कंजूस मक्खी चूस। उसकी वजह मेरे मुर्शिद ने फरमाया कि मक्खी चूस क्यों है, फरमाया कंजूस के शोरबे में मक्खी गिर गई, तो उसने वो मक्खी को डुबोकर जब निकाला तो जाने लगी, तो उसे ख्याल आया कि ये तो मेरा सालन चुरा के भाग रही है। ज्यादा पहले उसने उसको मुंह में रखकर उसका सालन अपना चूसा, फिर उसको जाने की इजाजत, फिर उसको परमिट दिया जाने का। फरमाया ये है मक्खी चूस। कंजूस आदमी मेरे दोस्तों, इस आयत में नफी है ना कंजूस की। कल्ब सलीम की पहली अलामत है, और फिर हम लोग एक बहाना बनाते हैं हमारा नफ्स कि जी हम गरीब आदमी हैं, सबके खर्च करने में अमीरी गरीबी से कोई ताल्लुक नहीं है, याद रखने की बात है। असल में मामला हैसियत के मुआफिक है, यानी जिस आदमी की जितनी हैसियत है वो उतनी हैसियत की मुआफिक खर्च करे, ये मसला है हैसियत के मुआफिक इस माल को खर्च करें। ये मौलाना तशरीफ लाइए, आपको बहुत याद कर रहा था वापस, अस्सलाम वालेकुम, इधर आइए। کل آپ مجھ کو بہت یاد آ رہے تھے، میں نے وہاں طلحہ صاحب سے پوچھا بھی تھا، تشریف رکھیں، ہاں طلحہ صاحب سے میں نے پوچھا بھی تھا کل آپ کا، مولانا خطیب نام ہے نا آپ کا، حضرت سلیم کی جو پہلی علامت ہے، وہ پہلی علامت یہی ہے کہ اللہ کے کار خیر میں مال کے خرچ کرنے والا ہو، یہ قلب سلیم کی پہلی علامت ہے، اور جو کام آئے گا قیامت کے دن، یہ کام آنے والی چیز ہے، صحت مند دل، حریص ہو، حریص مال خرچ کرنے میں. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ نے سرور عالم صلی اللہ علیہ وسلم سے عرض کیا کہ مجھ کو تین چیزیں محبوب ہیں، یہ ذوق صدیقیت کو دیکھیے کہ ان نظر الیک، ایک نظر آپ کو دیکھ لینا، سبحان اللہ، والجلوس بین یدیک، تھوڑی دیر آپ کے پاس بیٹھ لینا، اسی چیز جو وانفاق مالی علیک، اپنا مال آپ پر خرچ کرنا، یہ تیسری چیز، مال آپ پر خرچ کرنا، وانفاق مالی علیک، اور حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا نبی صلی اللہ علیہ وسلم سے ایسا گہرا تعلق تھا کہ آپ صلی اللہ علیہ وسلم حضرت ابو بکر صدیق کے مال میں تصرف بھی فرماتے تھے، تعلق تھا زبردست، آپ صلی اللہ علیہ وسلم ان کے مال میں تصرف فرماتے تھے، یعنی حکم فرماتے تھے یہاں خرچ کرو، کیا قسمت ہے، اوروں کو ترغیب دیتے تھے لیکن ان کے مال میں ایسے ہی تصرف فرماتے تھے جیسے اپنا مال، یہ نعمت حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو عطا، تعلق کی وجہ سے، یہ جان صدیق کو جان رسول صلی اللہ تعالی وسلم جیسے گہرا تعلق تھا، اللہ اس تعلق کا نتیجہ یہ تھا کہ ایسا تصرف فرماتے تھے، سلیم کی پہلی علامت کہ مال خرچ کرے، دو دوسری علامت الذي يرشد بنيه الى الحق، جو اپنی اولاد کو بات بتائے، اس کی تربیت کی فکر کرے. میں نے عرض کیا تھا گزشتہ جمعے کہ ہم پر ہماری اولاد کا پہلا حق یہ ہے کہ اس کے لیے جو ماں کا انتخاب کریں وہ نیک صالحہ عفیفہ پاک دامن کا انتخاب کریں، دیندار کا، یہ ہماری اولاد کا ہم پر پہلا حق ہے، یعنی ابھی شادی ہوئی، یعنی ابھی اولاد ہوئی نہیں، اس سے پہلے ہمیں اس کے حق کا خیال کرنا ہے، یہ اولاد کا ہم پر پہلا حق ہے کہ ہم اس کے لیے جو ماں کا انتخاب کریں وہ نیک اور دیندار، یہ ہماری اولاد پر، ہماری اولاد کا ہم پر پہلا حق ہے. آج کل ہم اس کو دیکھتے ہیں کہ وائٹ کلر کی ہو اور اگر ڈیفینس کی ہو تو حال بھی سن لیجیے ڈیفینس والی کا، ایسے ہی شوق بڑا ڈیفینس سے لانے کا لے کر آ گئے، وہ ڈیفینس کی ہے لیکن رہتی ڈیفینسو پوزیشن میں نہیں بلکہ اگریسو پوزیشن میں، دفاعی پوزیشن میں نہیں، جارحانہ رہنے والی تو دفاع کے ڈیفینس کی ہے لیکن جارحانہ دیکھیے، معلوم ہے شوہر مقروض ہے لیکن نہیں خریداری کرنی ہے. ماشاءاللہ اس شادی کا یہ فائدہ ہوا کہ بیوی کو تو خیر پکانا پتا نہیں آتا تھا کہ نہیں، لیکن شوہر کو آ گیا، بیوی کا معلوم نہیں کہ اسے آتا تھا کہ نہیں، شوہر کو آ گیا. دادا ماشاءاللہ وہ افطار خود بناتے ہیں، کھانا خود پکاتے ہیں، برتن خود دھوتے ہیں، فرما بردار شوہر کی طرح زندگی گزارتے ہیں اور ملازمت پر بھی جاتے ہیں. اس نے بیٹے کی شادی کا وقت آیا تو اب ماں کہہ رہی ہے کہ اب ہم ڈیفینس سے نہیں لائیں گے، میں نے کہا نہیں، اپنی اماں کو بولے ایک اور لے آئیں، اور ماشاءاللہ اس نے अपनी सास यानी अपनी शौहर की माँ के साथ ऐसा रवैया रखा हुआ है कि घर में घुसने की इजाजत नहीं है, क्यों? डिफेंस की है ना, तो हम गोटी चमड़ी पर मरते हैं। खूबसूरत हो और इतनी खूबसूरत हो कि सारे मोहल्ले में ऐसी ना हो, ताकि सारा मोहल्ला देखे ना उसे, हमारा ये इंतखाब। और फिर जहेज क्या लेकर आएगी, जब इतना लेकर आएगी तो खातिर में लाएगी किसी को, तो ये कि ये जहेज की लानत। यानी ऐसा अभी बेटी पैदा नहीं होती कि फिक्र शुरू हो जाती कि इसका क्या होगा, मना नहीं है। माँ बाप अपनी बेटी को अगर कुछ दे, मना नहीं है जनाब, वो अपनी बेटी है, दे दे, इसको मना नहीं किया शरीयत में, दे सकते। लेकिन मुतालबात रखना और जहेज न लेकर आए, उस पर उसको बातें सुनाना, बहुत बेशर्मी की चीज है। और फिर जिनको हैसियत है वो इसके मुतालबात करें, लड़के वाले बाहैसियत है उनको जरूरत नहीं है, तो ये बड़े शर्म की बात है। डूब, इसको कहना चाहिए डूब मरने का मकाम है, मुंह खोल खोल के ये भी लाना ये भी लाना। जब उस औरत से ये मुतालबात किए जाएंगे, फिर अगर वो शौहर को लेकर ये मुहिम चलाए कि अलग घर लो, तो क्या ताज्जुब है, तुमने बेशर्मी की कोई छोड़ा नहीं, तो वो भी नहीं छोड़ेगी। तो दीनदार का अब दीनदार नहीं देखते, गरीब नहीं कि गरीब ना हो, जरा पॉश एरिए की आके ताके सही पॉलिश करे सबको, आते ही वो अब अल्लाह भला करे ये KNN वाले और वो जो फ्रीज फ्रोजन चिकन वाले और फिर जो फूड स्ट्रीट्स हैं, बेगम को कोई फिक्र ही नहीं है, फोन टेलीफोन आ गया, आप घर कब पहुंच रहे हैं, बस इतनी देर में पहुंचे, बस आते हुए जो है चिकन टिक्के ले आइएगा, जरा मसाला तेज लगा के लाइएगा, फ्रोजन चिकन, और आसान कर दिया, इजी टू कुक, आसान खाना पकाना आसान। तो प्यारे दोस्तों, दीनदारी का ख्याल करें, इनको देखें, गोरी चमड़ी को ना देखें। देखो ना, एक बात है, एक मान लो बहुत खूबसूरत लड़की से शादी की 16-18 साल की, लेकिन एक दिन वो भी तो बुढ़ी होगी, फिर क्या करेंगे। दीन को देखिए, अखलाक को देखिए, एक काम की चीज है, काम आने वाली चीज है, पहला हक है। हाल हमारी औलाद का, हम पर पहला हक यह है कि हम उसके लिए माँ का इंतखाब करें, दीनदार की फिक्र करें, नंबर एक आप। दूसरा हक यह है कि उसका अच्छा सा नाम रखें, अंबिया अलैहिस्सलाम के नाम पर, सहाबा के नाम पर, औलाद का हक है उसका नाम अच्छा रखें। ऐसा नहीं कि गुलाब का फूल उस पर गिरा तो उसका नाम गुलाब खान रख दिया, के दिन पैदा हुआ तो ईद मोहम्मद रख दिया, जुम्मे के दिन पैदा हुआ जुम्मा खान। अलैहिस्सलाम के नाम कितने प्यारे हैं, सबसे पसंदीदा नाम अल्लाह ताला के नजदीक अब्दुल्लाह है, अब्दुल्लाह, और उबैदुल्लाह, अब्दुर्रहमान, अबा के नाम है माशाल्लाह, साहबियात के नाम है, ये नाम रखे उसका हक है, औलाद का हम पर अच्छा नाम रखे। तीसरा हक यह है औलाद का, हम समझते हैं कि औलाद को बस पैसा दे दिया, उनके लिए पैसे का इंतजाम करो, बस दिन भर कमाओ और पैसे का इंतजाम करो, बस ये उनका, उनको अच्छे स्कूल में पढ़वा दो, बस ये हक है। नहीं, औलाद के हक में ये भी शामिल है कि उनकी निगरानी करें कि कहां बैठता है, कहां जा रहा है, किससे दोस्तियां लगाई गई, شیخ الحدیث ماں زکریہ صاحب رحمت اللہ علیہ خود فرماتے ہیں کہ میرے والد صاحب میری اتنی نگرانی کرتے تھے، اگر میں ایک نماز کے بعد دوسری نماز اسی شخص کے ساتھ پڑھ لیتا تو میری پٹائی ہوتی تھی، طرز نہیں تھی مجھے کہ ایک ہی نماز دو آدمیوں کے ساتھ دوسری نماز میں اس کے ساتھ کھڑا ہو جاؤں کہ تُو نے یاری لگائی ہوئی ہے اس سے، اتنی نگرانی ہوتی تھی۔ اور میں سچ بات بتاتا ہوں، لڑکوں کی نگرانی لڑکیوں سے زیادہ مشکل ہے اور لڑکوں کی بھی نگرانی کی ضرورت ہے، اور لڑکوں کی نگرانی لڑکیوں سے زیادہ مشکل ہے کیونکہ لڑکیاں تو ایک محدود جگہ میں ہوتی ہیں اور لڑکے پھیلے ہوئے ہوتے ہیں، اس لیے لڑکوں کی نگرانی زیادہ مشکل ہے اور زیادہ ضروری ہے لڑکوں کی نگرانی، ٹھیک ہے نا؟ اب ایک لڑکا ہے، اس کی عمر 13 سال ہے، اس کی دوستی ہے 25 سال والے کے ساتھ، لڑکے کی عمر 13 سال اور جس سے دوستی لگائی اس کی عمر 25 سال، کیا چکر ہے بھائی؟ یہ تو دال میں کال ہے، کیوں اتنے بڑے سے دوستی کی ہے اس نے 25 سال والے کو؟ کیا سوچے گی اتنے کم عمر لڑکے سے دوستی کر رہا ہے؟ دال میں کالا ہے، بدماشی ہے نفس کی حرام لذت کی وجہ سے، صحیح بات یہ نہیں، یہ میں تو میرے چھوٹے بھائی کی طرح ہے، واقعہ کیا ہے چھوٹا بھائی کی طرح اس کو بنایا، گاڑی میں بٹھا رہے اور اس کے برابر بیٹھے اس کے گال کا چمہ لے رہے ہیں، یہ میرے بیٹے چھوٹے بھائی کی طرح ہے، تو چھوٹے بھائی کے ساتھ کوئی ایسا کرتا ہے؟ بتاؤ بھائی، ایسا بٹھا کے بار بار اس کے گال کا چمہ لیتا ہے کوئی؟ تو اس کا مطلب کیا ہے کہ حرام کاری ہے، بدماشی ہے۔ اور آگے آتے ہیں، تو بیٹا ادھر ہو جاؤ، آپ ادھر ہو جاؤ، ہاں ان کو ادھر آ جاؤ، یہ بدماشی ہے، کوئی اپنے سگے بھائی کے ساتھ، چھوٹا بھائی سگا ہو اس کے ساتھ ایسا کرتا ہے کبھی کہ اس کو گاڑی میں ساتھ میں بٹھایا، اس کے بار بار گال کا چمہ لے رہا، اس کے گال نچوڑ رہا کہ شاید ٹماٹر اس کے رس اس میں سے نکلے گا یا کندھار کے انار کا رس نکلے گا، تو اس کا مطلب کیا ہے بھائی؟ سگے بھائی کے ساتھ جب نہیں کرتا تو کسی اور لڑکے کے ساتھ کیوں ایسے کام کر رہا ہے؟ اس کا مطلب کیا ہے کہ نفس ہے، نفس بدماش ہے، یہ شخص بے غیرت اور کمینہ ہے، اس لیے لڑکوں کی نگرانی کی ضرورت ہے، ان کی نگرانی یقین جانی ہے لڑکیوں سے زیادہ مشکل ہے، لڑکیوں سے زیادہ مشکل ہے لڑکوں کی نگرانی۔ اور پھر سوچنے کی بات ہے، آج جو لڑکے جن کی داڑھی مونچھ نہیں ہے بہت حسین لگ رہے ہیں، ایک دن جب ان کی مونچھے اور داڑیاں نکل آئے گی تب ان کو گلاب جامن کھلائے گا؟ واٹر پمپ کا مشہور تربوز کا شربت پلائے گا؟ کیوں جناب؟ اب ان کو چکن کڑھائی کھلائے گا؟ لڑکوں کا اولاد کے حق یہ ہے کہ ان کا اچھا نام رکھے، انبیاء علیہ السلام کے نام پر، صحابہ کے نام پر، صحابیات کے نام پر، اور آگے 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 صحابہ کے نام پر، صحابیات کے نام پر ان کا اچھا سا نام رکھے، یہ اولاد کا ہم پر حق، اور ان کی نگرانی کریں۔ سب مال دینا کافی نہیں ہے، دن بھر کام پہ ہیں پتہ ہی نہیں کہ کیا کر رہے ہیں، گھر میں کیبل لگوا دیا، ٹی وی ہے، کیبل ہے، انٹرنیٹ ہے، اب اولاد کی خبر ہی نہیں کیا دیکھ رہے ہیں، کمرہ بند کر کے ٹی وی میں گھسے ہوئے، بس ہر وقت کمپیوٹر میں گھسے ہوئے اور کمرہ بند ہے، پتہ ہی نہیں کہ کیا کر رہے ہیں، اولاد کی نگرانی کر رہے ہیں۔ پوچھے بھائی کیا ہے، اس کی جیب میں پیسے کہاں سے آئے؟ میں پوچھو بھائی تمہارے پاس پیسے کہاں سے آئے، کس نے دیے تم کو؟ اولاد کا حق یہ نہیں کہ ان کو قورمہ کھلا دیں، بکرا کھلا دیں، زنگر، آج کل کی اولاد کو تو زنگر برگر بھی کھلانا ضروری ہے، زنگر برگر، اب یہ آج کل کی اولاد بم کباب کھاتی ہے، بم کباب، وہ ہمارا ایک رشتے دار بچہ تھا، تو کہتے تھے اس کو بم کباب کھانا، کہتے تھے بم کباب کھانا ہے، فرینچ فرائز پہ خوش ہیں یہ لوگ، اولاد کا حق یہ ہے کہ صرف مال نہیں کہ صبح سے گئے رات پتہ ہی نہیں کہ بچہ کہاں جا رہا ہے کیا کر رہا ہے. ہاں یہ فکر ہوتی ہے کہ اسکول میں کون سے داخل کرنا ہے, لیکن افسوس یہ کہ اس کے قرآن پاک کے پڑھنے کی فکر ہمیں نہیں ہے. عجیب بات ہوا. او جی قاری صاحب گھر پہ پڑھانے آتے ہیں, بچے کی فکر ہم نے کیا کی, قاری صاحب گھر پہ پڑھانے آتے ہیں. اب وہ قاری صاحب گھر پہ آئے, بچہ جو ہے وہ سو رہا ہے, اب قاری صاحب منتظر بیٹھے ہیں, جناب اٹھے وضو کر کے آئے, پھر وہ بھی چڈی میں آ کر بیٹھے, قاری صاحب کو فیس دیا, وہ بھی کہے گا کہ بھائی اس کو تو فکر ہی نہیں ہے تو ہم اس کو کیا پیچھے پڑے, بس اپنا وقت پورا کرے گا. وہ مدرسے کی بڑی برکت ہے میرے دوست. میں عرض کر چکا ہوں کہ مدرسے میں پڑھنے والا ایک مرتبہ جو مدرسے کی دال روٹی کھا لے, یہ اتنی برکت کی چیز ہے کہ ساری زندگی, چاہے یہ سرکاری افسر بھی بن جائے لیکن مدرسے کی دال روٹی اپنا کام کرتی ہے, اور اس کا نتیجہ یہ ہوتا ہے کہ یہ شخص علماء کی عزت کرتا ہے. ایک مرتبہ مدرسے پڑھ لے, اس کے دل میں علماء کی, اللہ والوں کی عزت ہوگی, بڑی برکت کی چیز ہے. حق تو یہ تھا کہ مدرسے بھیجا جاتا, اب قاری صاحب ٹیوشن پڑھانے آ رہے ہیں اور ہم سمجھ رہے ہیں, اب وہ کیسے پڑھا رہے ہیں پوچھا بھی نہیں کیا کیسے, بس ہم سمجھ رہے ہیں کہ جناب بس ہم نے اولاد کا حق ادا کر دیا, بتا دیا یہ قرآن پاک ہے, اس قرآن پاک کا حق یہ, اس کو چومو اور اس کو الماری کے اوپر رکھ دو. لہذا بیٹی رخصت ہو تو قرآن پاک کے نیچے سے اس کو گزار کے چلے جاؤ, چاہے اس نے عشاء کی نماز نہ پڑھی ہو, بس قرآن پاک کا سایہ پڑھنا چاہیے اس پر, چاہے عشاء کی نماز نہ پڑھے, چاہے پردہ نہ کرے, بے پردہ, بس قرآن پاک کا سایہ پڑھنا چاہیے اس پر, چاہے بے پردہ ہو, تو یہ حق نہیں ہے. اب اگر اپنی اولاد کو حافظ بنایا تو ساتھ میں یہ بھی ذمہ داری ہماری کہ اس اولاد کی حفاظت بھی کرے. اب حافظ قرآن ہے داڑھی نہیں ہے, حافظ قرآن ہے شلوار ٹخنوں سے نیچے ہے, کتنے شوق سے ہم لوگ حافظ بناتے ہیں, ارے بیٹا حافظ بن جائے بہت بڑی دعوت کریں گے, لیکن افسوس ہے کہ اس کے لیے کوئی فکر نہیں ہے کہ وہ ٹی وی دیکھے, گیم کھیلتا رہے, ویڈیو گیم, کمپیوٹر پر گیم کھیلتا رہے, جماعت کی نماز فوت کر دے, ہمیں کوئی فکر نہیں ہے, بس ہمارا بیٹا حافظ ہونا چاہیے. اور خاندان بھر کی لڑکیوں سے اس کے روابط, انٹرنیشنل افیئرز میں ڈگری رکھتا ہو, بین الاقوامی تعلقات عامہ میں زبردست ڈگری رکھتا ہے حافظ جی. درد بھرے دل سے کہتا ہوں کہ اللہ اللہ, حافظ جی ہیں اور مہندی کی تقریب میں ڈانس کر رہے ہیں, حافظ قرآن ہے, بہت اچھے ڈانس کرتے ہیں, بالکل سلمان خان کی طرح. ان حقائق اولاد ان کو دیکھنا ہے میرے دوست, اولاد کو بتانا ہے بیٹا ٹی وی دیکھنا بری بات ہے, تو نماز پڑھانی ہے, فجر کی نماز میں ہم اولاد کو نہیں اٹھاتے کیونکہ بچہ رات کو دیر سے سویا ہے, اور اسکول کی وین آ جائے پھر تو جوتے مار مار کے اٹھاتے, اسکول میں تیرے باپ نے فیس دی ہے نا, وین کی فیس الگ, اسکول کی فیس الگ, پیسہ ہے نا. عجیب ہے فجر کی نماز میں ہم اپنی اولاد کو نہیں اٹھاتے, لیکن اسکول کے لیے کیسا اس کو اٹھا کے بھیجیں گے. اور وجہ یہ بھی ہے کہ ابا جان خود بھی فجر کی نماز نہیں پڑھتے, ہماری دینداری کا امتحان تو ایسے ہی پتہ چل جائے گا ہم کتنے بڑے دیندار ہیں, وہ کیسے, نماز فجر سے, بہت بڑا امتحان ہے. بڑے بڑے صوفی چلے گا کہ کیا عالم ہے, فجر کی نماز بڑا پرچہ ہے, اس لیے دین کا کام کرنے کا کتنا بڑا جذبہ, اور فجر کی نماز نہیں پڑھتے مسجد سے, مسجد میں جماعت سے. ان کے بڑے عاشق ہیں. لہذا اولاد کا حق یہ ہے کہ اولاد کو سکھائے بیٹا اس بات سے تمہیں ثواب ملے گا, اس بات کو کرو گے تمہیں گناہ ملے گا, اس کام کو کرو گے تمہیں نیکی ملے گی, اس کام کو کرو گے تمہیں عذاب ملے گا. اولاد کا ہم پر حق ہے. ایسا نہیں کہ ابا تو تبلیغی جماعت میں چلا گیا, یا ابا بزرگوں کے پاس چلہ لگا رہا ہے, یا ابا جان حج و عمرہ کرنے گئے ہیں وہاں اللہ کے گھر کا طواف کر رہے ہیں اور صاحبزادے صاحب لڑکیوں کے گھر کا طواف کر رہے ہیں. گرلز اسکول اور گرلز کالج کا طواف کر رہے ہیں صاحبزادے صاحب, ابا گھر کا طواف کر رہے ہیں. اس کو کمپیوٹر لے کے دیا ہوا ہے, کمرے میں کمپیوٹر ہے اور بچہ بھی اتنا ہوشیار ہے, سدیش صاحب کی تلاوت لگائی ہوئی ہے, شیخ سدیش شیخ شریم. ابا خوش ہے, ابا خوش ہے کہ دیکھو میرا بیٹا ہر وقت تلاوت سنتا رہتا ہے اور پتہ نہیں ہے کہ وہاں کیا گل کھلا رہا ہے, کہ دور سے تو تلاوت کی آواز آ رہی ہے نا, یہ تو کمپیوٹر والے لوگ سمجھتے ہیں ایک بٹن کا کھیل ہے, پیچھے بیک گراؤنڈ میں تلاوت چل رہی ہوتی ہے اور آگے یہ غریبوں کی فلمیں دیکھ رہے ہوتے ہیں. غریبوں کی فلمیں جن بچ غریبوں کے پاس کپڑے نہیں ہوتے, کھانے کی کوئی جگہ بھی نہیں ہوتی. ابا جو ہے فیشن شو دیکھ رہا تھا تو بچہ آ گیا اچانک, ابا یہ آپ کیا کر رہے ہیں؟ کہا بیٹا وہ میں غریبوں کی فلم دیکھ رہا ہوں, ڈاکومینٹری دستاویزی. کہا ابا جب اس سے بھی زیادہ غریب آ جانا مجھے بھی بلا لینا, کے پاس تو تھوڑے تھوڑے کپڑے ہیں ایسے ہو جن کے پاس کچھ بھی نہ ہو. کہ ہماری اولاد, دیکھیے ہم جو کرتے ہیں نا, حکیم الامت نے تو یہاں تک فرمایا کہ جب بچہ بطن مادر میں ہوتا ہے اس وقت بھی وہ ہر بات کو سمجھ رہا ہوتا ہے. اب میاں بیوی آپس میں احتیاط نہیں کرتے, بچے سب دیکھتے ہیں. ایسے حالات و واقعات کہ بھائی نے اپنی بہن سے کہا کہ جو ماں باپ کرتے ہیں چلو ہم بھی کریں, ایسے واقعات ہیں جناب. اور پھر ماں باپ کو چاہیے اپنی اولاد کا ایک حق یہ بھی کہ دعا بھی پڑھے, جب ملاقات کرے تو دعا بھی پڑھے. عجیب بات یہ کہ شادی شدہ حضرات سے پوچھا جائے کہ بھائی سنت کی دعا یاد ہے ملاقات کی, علم ہوگا کیسے پتا چلے گا کہ پڑھی نہیں, زندگی بھر نہیں پڑھی, اولاد کیسے نکلے گی بتائیے, کیسی اولاد ہوگی؟ لگتا ہے سب پر بہت سکون کی تجلی نادل ہو رہی ہے. اٹھاؤ بھائی آپ کے دوست کو بھی اٹھاؤ بھائی, وہ پیچھے بھی, بہت سکون کی تجلی نادل ہو رہی ہے, ان کو بھی اٹھا دو. ہو جاؤ, بریانی ملنے والی ہے بھائی. اللہ تعالی پکڑا نہ جاؤں میں. اب ماں باپ ملاقات کر رہے ہیں, دعا یاد نہیں ہے. جب اولاد پیدا ہوگی تو کیسی ہوگی؟ ایک ایک سنت کا اہتمام ہو, لیکن کوئی نہیں. اس لیے میرے دوستو, قلب سلیم کی دوسری علامت یہ کہ اپنی اولاد کی تربیت کی فکر کریں. قلب سلیم کی علامت اولاد کی فکر کرے, ان کو نیکی حق بات کا بتائے. اور یاد رکھیے گا, دیکھیے ایک صاحب نے مجھ سے کہا میرا بیٹا نماز نہیں پڑھتا, کیا میں اس کی پٹائی کروں؟ میں نے عمر کیا ہے؟ کہنے لگے اس کی عمر 11 برس ہے. میں نے کہا آپ کو پٹائی کا حق نہیں ہے. کیا حدیث شریف میں تو آیا کہ 10 برس کا لڑکا ہو جائے اس کی پٹائی کرو اگر وہ نماز نہ پڑھے؟ میں نے کہا پوری حدیث شریف بتائیے ذرا. سب 10 برس کو تو آپ نے یاد کر لیا, لیکن یہ اس حدیث شریف میں یہ بھی ہے کہ جب 7 برس کا ہو تو اس کو نماز کی تلقین کرو, 7 برس کا ہو تو نماز کی تلقین کرو, 3 برس تک اس کو نماز کے لیے کہتے رہو. 3 برس جب اس کو آپ نے تلقین کی, اب آپ کو حق حاصل ہے اس کی پٹائی کرنے کا. میں نے کہا آپ مجھے سچ سچ بتائیے, کیا آپ نے 3 برس اپنے بیٹے کو اپنی اولاد کو نماز کی تلقین کی؟ اب شرمندگی سے سر جھکا لیا, کہہ رہے نہیں. میں نے کہا آپ کو حق حاصل نہیں ہے اپنی اولاد کو مارنے کا. آپ پوری حدیث شریف کو سمجھیے, ऐसा नहीं कि पहले बाप ने समझाया नहीं पहले दिन पिटाई शुरू कर दी, पहले समझाए, तीन बरस तक उसको नमाज की तलकीन करता रहे, अपने साथ लेकर जाए, सिखाए नमाज, उसको तलकीन करे बेटा नमाज पढ़ो, फिर तीन बरस के बाद मारने की इजाजत है। मैंने कहा आपने पहले दिन से समझाया नहीं और पहले दिन से पिटाई शुरू कर दी, आपके लिए बिल्कुल जायज नहीं औलाद को मारना। पहले आप तीन बरस उसको समझाएं, फिर उसके बाद पिटाई का हक मिलेगा। पहले मिठाई तो खिलाओ भाई, जो मिठाई खिलाएगा उसी को पिटाई का हक मिलेगा, मिठाई खिलाई नहीं पिटाई शुरू कर दी। उसी तरह से मारने में भी है, पागल हुए, गुस्सा आया, पागलों की तरह मारना शुरू कर दिया, हाथ पैर तोड़ दिए, अब रोते फिर रहे, आए ये हो गया, हाथ टूट गया, भाई मारते वक्त भी तो जरा सोचना चाहिए, देख कर मारे। इसलिए बुजुर्गों ने फरमाया, हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते कि देखो जब गुस्सा आए ना, हदीस शरीफ में हट जाओ सामने से या उसको हटा दो, पहले खूब सोच लो, सजा भी जो देनी है उसको सोचो, ऐसा ना ऐसी सजा दो कि तुम ही पागल बन जाओ, सबको सोचो कि क्या सजा देनी है। मारने भी तो देखकर मारो, ऐसा नहीं ईंट उठाकर मार दी, यही होता है ना, डंडा उठाकर मारा आंख पे लग गया, अब आंख रोते फिर रहे, ऐसा मारा हाथ तोड़ दिया, अब अस्पताल भागते फिर रहे, जरा देख कर मारे। इसमें भी होश कायम रखना जरूरी है, हक है मारने का औलाद को, लेकिन मेरे दोस्तों हक का मजा उस वक्त आता है पहले उसको समझाया जाए। इसलिए औलाद के मामले में मैं वल्लाह मैं मस्जिद में बैठा हूं कसम खाकर कहता हूं कि दुनिया में सबसे मुश्किल तरीन काम तरबियत में औलाद की तरबियत है। मुरीद की तरबियत आसान है, शागिर्द की तरबियत आसान है। वो कैसे, मुरीद ने शागिर्द ने खिलाफ उसूल कुछ काम किया, कहा निकलो, शागिर्द ने क्या निकाल दिया उसको मदरसे से, इखराज कर दिया, खत्म, छुट्टी, मुआहिदा खत्म हो गया इखराज करते ही। लेकिन औलाद को तो नहीं निकाल सकता ना, क्यों जनाब? हमारे बुजुर्गों ने मना किया, अगर औलाद नमाज भी नहीं पढ़ती है तो उसको समझाओ। असल में हम शुरू से औलाद को अपनी उलमा के पास, अल्लाह वालों के पास लेकर नहीं जाते कि मौलवी का साया इस पर ना पड़ जाए, क्योंकि हमने तो इसको इंजीनियर डॉक्टर बनाना है। अगर मुल्ला का साया पड़ गया तो पता नहीं मुल्ला बन जाएगा और जैकेट पहनकर पता नहीं कहां चला जाएगा, सारे मुल्ला जैकेट पहनकर जा रहे हैं, ये सारे मुल्लाओं का काम यही है, बस कुछ ना समझना इन पे डाल दो, बस अला बला पर गर्दने मुल्ला, अपनी नाअहली को भी मुल्ला पे डाल दो, कौम तरक्की नहीं कर रही मुल्लाओं के कसूर है, कचरा जमा हुआ है मुल्लाओं का कसूर है, सारे सियासतदान माल खसूट माल को लूट खसूट में लगे हुए मुल्लाओं का कसूर है, क्योंकि सब सारे काम मुल्ला कर रहा है, सिक्योरिटी निजाम खराब है मुल्लाओं का कसूर है, अजीब है कितना इससे मुल्ला का जर्फ का अंदाजा लगाइए, कितना बड़ा जर्फ है कि हर चीज हजम कर लेता है बेचारा, समझ में ना आए वो इसके सर पर डाल दो। एक तालिबान पार्टी बनाई हुई पता नहीं कौन सी है, वो जो कुछ हुआ उसने सबसे कहना हमने किया हमने किया, ये बिल्कुल ऐसा ही है कि एक नवाब साहब का हाथी चोरी हो गया। अब नवाब साहब मालदार आदमी थे, उन्होंने इंटरपोल वालों से रابطہ किया, बुला लिया उनको, वो हाथी तलाश किया नहीं मिला, तीन महीने गुजर गए, फिर उसने अमेरिका जापान सब बड़ी बड़ी वहां की सीक्रेट एजेंसीज को बुलाया नहीं मिला। एक दोस्त ने कहा भाई पाकिस्तानी पुलिस को भी आजमाओ, ये बड़े काम की चीज है। एकदम पूरी दुनिया की पुलिस बैठी थी ना, तो अमरीकियों ने कहा कि हम चोरी होते ही तीन दिन में चोर पकड़ लेते हैं। जापानी ने कहा ये क्या, हम तो एक दिन में पकड़ लेते हैं। जर्मन ने कहा ये क्या, हम तो एक घंटे में पकड़ लेते हैं। सबने अपनी अपनी तारीफ की। पाकिस्तान ने ये क्या, छह महीने हमें से पहले मालूम होता है कहां चोरी होने वाली है। सोचो कितने एडवांस है भाई। तो वो नवाब साहब का हाथी चोरी हुआ, अब वो नवाब साहब के लिए वो हाथी तलाश के बड़ी बड़ी सीक्रेट एजेंसी पूरी दुनिया से इंटरनेशनल बैनुल अक्वामी बुलवाई, हाथी नहीं मिला। समझाया भाई हमारे पाकिस्तानियों से रब्ता करो भाई, बड़ी काम की चीज है। बुलाया तो तीन दिन बाद देखा कि नवाब साहब का हिरन चोरी हो गया था, हिरन। तो तीन दिन बाद के देखा कि वो पुलिस वाले एक हाथी को मारते हुए ला रहे। तो नवाब साहब ने पूछा कि अरे भाई ये क्या है? कही आपका हिरन है। है भाई ये मेरा हिरन नहीं है। अरे इससे पूछे ना आप। उसने पूछा भाई क्या तू हिरन है? तू कौन है भाई? कहा मैं हिरन हूं। इतना बेचारे की ठुकाई लगाई, उसको भी हिरन बना दिया। तो कुछ ना हो, कुछ ना बने, पता नहीं एक तालिबान पार्टी है, मैंने किया है, पता नहीं कहां से पैदा हो गई। अल्लाह का दर बड़ा वसी होता है, सबकी विचारा सुनता है, लेकिन फिर भी अपने काम में लगा रहा है। अल्लाह हो, ये मदरसे की बरकत है, ये अल्लाह अल्लाह करने की बरकत है। सबकी सुनता है, सबकी सुनता है, सब कुछ कर कुछ कहते रहते हैं, लेकिन वो बेचारा अपने काम में लगा हुआ है। नहीं लगता है लूट खसूट सब करते हैं, इल्जाम मौलवियों के कसूर है। अच्छा भाई, असल में सादगी सिखाई जाती है, आखिरत की फिक्र सिखाई जाती है। तो इसलिए कहता है चलो दुनिया है, थोड़े से दिन की बात है, बर्दाश्त करो। मरने के बाद जो हकीकी जिंदगी है वहां सब खुलेगा। अल्लाह तो मेरे प्यारे दोस्तों, अपनी औलाद को उलमा के पास लेकर जाए। मैं हर आलिम को नहीं कहता, मैं उन अल्लाह वालों के पास लेकर जाए कि जिन्होंने अल्लाह वालों की सोबत उठाई। मैं ये नहीं कहता कि सारे मौलवी अच्छे हैं, ये भी नहीं कहूंगा, चलो ताकि आप खुश हो जाए। जो लोग अल्लाह वालों की सोबत उठाते बेशक वो दीन को बेचने वाले हैं। नंबर हर काम में, हर फील्ड में मिलेंगे। दादा मौलवियों की शक्ल में भी है। एक बुजुर्ग ने तो अपना हाल लिखा, कह के मैं अपने पढ़ने के जमाने में अमेरिका गया तो रमजान शरीफ आ गया, तो मुझे था कि मैं रमजान शरीफ कहां पढ़ू, तरावी कहां पढ़ू। कहा पता चला कि एक जगह एक मस्जिद है, वहां पर इमाम को देखा माशाल्लाह, एक मुट्ठी दाढ़ी, सलवार टकसर, पगड़ी पहनकर, का पूरा तरावी उनके पीछे पड़ी। क्या रमजान के आखिर उस इमाम ने, मैं मुलाकात करता था, मैं खुद मिला तो उस इमाम ने मुझे खुद बताया कि मैं यहूदी हूं। ऐसा हालत है, जिसमें मुल्लाओं का क्या कसूर है अगर उनके भेस में। भाई हर पगड़ी पहनने वाला मौलवी तो नहीं होता ना यार, अगर किसी ने दाढ़ी रख ली तो मौलवी हो जाएगा। तहकीम उलमत अजीब फरमाते थे, फरमाते थे लोग चाहते हैं, हर आदमी चाहता है मैं बुजुर्ग बनूं। और बुजुर्गी के क्या मतलब कि लोग मेरी इज्जत करें, कोई एक हाथ चूमे, दूसरा चूमे, जूती उठाए, कोई हलवा मांडा लेकर आए, कोई बिरयानी लेकर आए, कोई हदिया तोहफा नजराना पेश करे, हर आदमी चाहता है। फरमाया बुजुर्ग बनना तो बड़ा आसान है, बुजुर्ग बनना इस जमाने में बहुत आसान है। सर पर पगड़ी बांध ले, मूछे साफ की, एक मुट्ठी दाढ़ी, सलवार घुटनों तक चढ़ा ले और हाथ में तस्बीह ले ले और उसके बाद मुस्कुराना छोड़ दे, बस तीन करे बुजुर्ग बन गए, बस आसान काम। और ज्यादा करे तो रुमाल कंधे पे डाल ले, बस बुजुर्गी पे स्टैंप लग गई। तो बुजुर्गी बनना इतना आसान है, इसके लिए कहीं जाने की जरूरत ही नहीं है, मैं बता देता हूं। इसे हकीम उल उम्मत फरमाया करते थे, अल्लाह हु अकबर, बड़ी प्यारी बात। फरमाते बुजुर्ग बनना तो आसान है, तुम तो बहुत आसानी से बन जाओगे, चंद पैसे में खर्च होंगे। फरमाया इंसान बनना मुश्किल है। फरमाया बुजुर्ग मत बनो, इंसान बनो, इंसान। अल्लाह ताला ने हमें इंसान बनाने के लिए भेजा है। और इंसानियत क्या चीज है? इंसानियत नाम है कि बंदा हर लम्हा और सांस अल्लाह की दीदार खुशी में खर्च करने वाला, अपनी नजर, अपना कदम, अपनी गुफ्तगू, अपना उठना बैठना, हर चीज में अल्लाह ताला की दीदार खुशी को मद्देनजर रखे। माँ जलालुद्दीन रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि एक शख्स मेरे मुर्शिद ने सुनाया, एक शख्स सूरज निकला हुआ था 12 बजे, उसके हाथ में चराग था और वो पूरे बाजार में घूम रहा है, इधर से उधर घूम रहा है और हाथ में चराग रोशन है। किसी ने पूछा भाई सूरज निकला हुआ ये चिराग लेकर तुम क्या चीज तलाश कर रहे हो? उसने कहा मैं आदमी तलाश कर रहा हूं। उसने कहा ये देखते नहीं पूरा बाजार आदमियों से भरा हुआ? उसने कहा नहीं मुझे आदमी की तलाश है। उसने कहा ये पूरा बाजार जो आदमियों से भरा हुआ है तुझे आदमी नजर नहीं आते? उसने कहा अब क्या जवाब दिया? मौरूमी रहमतुल्लाह अलैह की जबानी सुनिए, फरमाते आदमियत लहमो शहमो पोस्त नेस्त, हड्डी चमड़ा और गोश्त इसके नाम आदमी नहीं है कि दो आंखें हैं नाक कान और खड़ा है सीना बाहर निकालकर हड्डी वजनदार ये आदमी नहीं है। फरमाया आदमियत इसका नाम नहीं है, आदमियत लहमो शहमो पोस्त नेस्त, हड्डी खाल गोश्त चमड़े का नाम आदमी नहीं है। तो उसने पूछा फिर किसको कहते आदमी? आहमारूमी फरमाते आदमीयत जो रिजाए दोस्त ने, आदमी वो है कि जो हर वक्त हर लम्हा अल्लाह ताला की रिजा और खुशी को मद्देनजर रखने वाला हो। दर हकीकत आदमी वो है कि इस वक्त अल्लाह ताला मुझसे क्या चाहते हैं, आदमी वो है। अब मस्जिद में है अजान की आवाज आई तो अब आदमी से तकाजा यह है कि वो तमाम काम छोड़कर मस्जिद में पहुंच जाए। अब मस्जिद से बाहर निकला अल्लाह ताला की बंदगी बजा लाई, अब आदमीयत का तकाजा यह है कि अपनी निगाह को नीची करते हुए गुजरे। जब बाजार से गुजरे तो उसका हक है, बाजार का हक उस पर यह है कि अपनी निगाह नीची करके गुजरे। इसलिए सरवर आलम सल्लम ने बीच रस्ते में बैठने से मना फरमाया, बाजार के रस्ते पर बैठने से मना फरमाया, मत बैठो। हां वो शख्स बैठ सकता है कि जो अपनी निगाह को नीची रखे और उसके अंदर लघु बात ना करे, लेकिन हम अगर बैठ भी जाए तो हर एक को देख रहे हैं कौन आ रहा है कौन जा रहा है। रास्ता रस्ते का रोकना ये हमारी वो है कि हम बड़े आदमी हैं, स्टेटस इश्यू है। जो जितना बड़ा आदमी होगा उतनी तकलीफ देना उसका काम है। मिसालें हमारे यहां माशाल्लाह, हमारे अशराफ की मिसालें देख लीजिए, हमारे व्हाइट कॉलर जो तबका है कि एम्बुलेंस के अंदर मरीज लेटा हुआ है, दिल का अटैक हुआ है, हार्ट अटैक हुआ है उसको, लेकिन चूंकि वीआईपी मूवमेंट हो रही है इस वक्त, वीआईपी मूवमेंट की वजह से ट्रैफिक ब्लॉक है। अब वो मरीज तड़पते तड़पते वही मर जाएगा लेकिन इन वीआईपीज की मूवमेंट खत्म नहीं होगी। उधर हाल देखिए हजरत उमर रज़ियल्लाहु ताला, ये वो पहले हैं, हुआ अव्वलु मन सुम्मिया बि अमीरिल मोमिनीन, ये वो पहले शख्स है कि जिनको पहले खलीफा है कि जिनको अमीरुल मोमिनीन का खिताब दिया गया। हुआ अव्वलु मन सुम्मिया बि अमीरिल मोमिनीन, सबसे पहले अमीरुल मोमिनीन इनको कहा गया हजरत उमर रज़ियल्लाहु ताला को। आलम यह कि कैसर के यहां से सफीर आए, अब वो मदीना शरीफ में जब हाजिर हुए तो उन्होंने लोगों से पूछा कि खलीफा का महल किधर है। मुर्शिद ने यह बात सुनाई कि लोगों से कहा कि खलीफा का महल किधर है, लोग कौन गुफ्तंदश, कौन ने कहा, लोगों ने बताया उमर रा कसर नेस्त, कि जिस खलीफा उमर का तुम महल तलाश कर रहे हो वो अमीरुल मोमिनीन, वो खलीफा ऐसा कि उसका कोई महल नहीं है। हैरान हो गए कि कैसा खलीफा है, कैसा बादशाह है जिसका महल नहीं है। कहा अच्छा अगर खलीफा के पास कोई महल नहीं है तो ये उमर, ये खलीफा और अमीरुल मोमिनीन खलीफतुल मुस्लिमीन मिलेंगे कहां पर? अगर इनको तुम तलाश करना है, दोपहर का वक्त है, कैलूले का वक्त है, अमीरुल मोमिनीन इसको कैलूला फरमा रहे होंगे। सर आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कीलू कैलूला किया करो, फइन शयातीन ला तकीलू, शैतान कैलूला नहीं करते, शयातीन कैलूला नहीं करते। कैलूले की सुन्नत ये अल्लाह ताला ने, ये सुन्नत बहुत मुबारक है। और क्या फरमाया कि शयातीन कैलूला नहीं करते, हर वक्त उनको फिक्र है अपने बिजनेस में लगने की, गुमराह करने की। लिहाजा इसलिए यह सुन्नत सिखा दी कि इसे दिल को, जिस कल्ब और जान को और जिस्म को आराम मिलता है, यह सुन्नत सिखाई। لیکن ہم لوگ اس سنت کو ادا نہیں کرتے. مسجد میں ایک صاحب نے مجھ سے کہا، کہنے لگا یار مولویوں کے بڑے مزے. میں نے پوچھا وہ کیسے؟ میرا گھر الحمدللہ یہی ہے. اسے گھر سے نکلے مسجد میں، مسجد سے نکلے گھر میں. خیر یہ مزے تم کیوں نہیں اڑاتے؟ کیا کیسے؟ میں مولوی بن جاؤں؟ اب کیا کہنے لگے، بڑا مشکل کام ہے. میں نے کہا اس کا مطلب یہ مزے آسانی سے نہیں ملتے. کیوں جناب؟ اس کا مطلب یہ ہوا مزے آسانی سے نہیں ملتے نا، پہلے کتنے رگڑے لگتے ہیں. قیلولے کی سنت ادا کرے. اس کا طریقہ کیا ہے کہ تھوڑی دیر دوپہر کو، تھوڑی دیر، سونا شرط نہیں ہے، لیٹ جائے صرف، چاہے پانچ منٹ کے لیے صحیح، لیٹ جائے، اپنے ذہن کو خالی کرے، خالی اس ذہن ہو کر اپنے دماغ کو خالی کر کے تھوڑی دیر لیٹ جائے، آرام کر لے. اور پھر ایک ملازم آدمی ہے، چلو وہ مجبور ہوتا ہے، جس کو اللہ تعالیٰ نے اپنا مال عطا کیا ہو، جس کا اپنا کاروبار ہو، جس کی اپنی تجارت ہو، اس کو کیا چیز مانے ہیں بھائی؟ اگر اس کا مال اور اس کی تجارت، اسے جس آدمی کو، جس سیٹھ کو، جس مالدار کو اس کا مال آرام نہ کرنے دے تو یہ مال کیا ہے؟ یہ تو وبال ہے. کیوں بھائی؟ ایک آدمی اپنا کاروبار ہے، اپنی تجارت ہے، اس کو کوئی وہ نہیں، کسی کو جواب دہ نہیں ہے. اگر وہ بھی یہ سنت ادا نہ کر سکے اپنے مال کی وجہ سے تو یہ مال ہے، یہ تو وبال ہے. یعنی مال اس لیے کہ ہم اس میں آرام، مال اصل میں اس لیے کہ وہ مال ہمیں آرام دے، اس لیے مال کمایا جاتا ہے جناب، کہ اس کی وجہ سے ہمیں راحت اور آرام ہو. لیکن عجیب بات ہے، جو جتنا زیادہ مالدار ہوتا چلا جاتا ہے اس کی نیندیں اڑ جاتی ہیں. ایک صاحب نے مجھے خود بتایا، میں نے پوچھا بہت دن تعلق تھا، آنا جانا، کہاں غائب ہو؟ کہا آج فیکٹریاں بڑھا لی ہیں. میں نے کہا کتنی ہو گئی؟ کہا چار فیکٹری. کہا پہلے ایک فیکٹری تھی، عصر کی نماز میں گھر چلا جاتا تھا، پھر دوسری فیکٹری آئی، مغرب کو جانے لگا. کہا پھر تیسری فیکٹری بھی بنا لی، اب عشاء کو گھر جاتا ہوں. اور اس پر بس نہیں، چوتھی فیکٹری بھی بنائی. کہا رات اب 11-12 بجے سے پہلے چھٹی نہیں ملتی. میں نے صرف اتنا پوچھا، کیا ایک فیکٹری آپ کی ضرورت کے لیے کافی نہیں تھی؟ کہنے لگے کہ واقعی کافی تو تھی. میں نے کہا دیکھ لو، ضرورت کے لیے جب تمہارے کافی تھی کیا، لیکن اب تم اس کا تصور کرو کہ یہ تمہارے لیے مال آرام کا ذریعہ ہے یا مال وبال بنا رہا ہے. کیونکہ اب ہم مال کو حفاظت سے رکھ کے اس کو آرام دینے کی کوشش کرتے ہیں. یعنی اتنے مالدار لوگ ہیں، اپنے گھر پہ جنریٹر نہیں لگاتے، کیوں؟ پیسہ خرچ ہوگا. ارے بھائی، آرام زیادہ ضروری چیز ہے یا مال زیادہ وہ ہے؟ کہ دیکھیں نا، چلو ایک غریب آدمی ہے، اس کی گنجائش نہیں ہے تو سمجھ میں آتا ہے. بڑے بڑے سیٹھوں کو میں جانتا ہوں جو ایک نہیں، دو نہیں، 10-10 جنریٹر لگا سکتے ہیں، اتنا مال ہے ان کے پاس. لیکن وہ جو نظر آتا نا، ہائے مال نکلا، تو اس سے پتا چلا کہ جو دل لگایا ہوا ہے، واللہ یہ مال چین سکون کے لیے، یہ تو مصیبت ہے واقعی. مالدار ہے، اپنا کاروبار ہے، لیکن اگر مالدار، جس کا اپنا کاروبار ہو، اپنی تجارت ہو، وہ بھی قیلولے کی سنت ادا نہ کرے، کتنی بڑی محرومی ہے بھائی، کہ 5 منٹ سکون کا سانس نہیں لے سکتا. ملازم ہے، چلو وہ تو بیچارہ مجبور ہے نا، ٹھیک ہے، لیکن 1 گھنٹے کا آرام اس کو بھی ملتا ہے، 1 گھنٹے کا وقفہ، 5 منٹ کے لیے لیٹ جائے، سنت ادا کر لے. عرض کر رہا تھا کہ حضرت عمر رضی اللہ تعالیٰ کے بارے میں بتایا کہ یہ قیلولہ کرنے لگا. پوچھا کہاں پر؟ کہا جنت البقیع چلے جا، مدینہ شریف کا قبرستان ہے، وہاں پر ملیں گے. میرے مرشد فرماتے کہ وہ سفیر چلے وہاں پر، قیصر کے سفیر، جنت البقیع میں جا کر دیکھا کہ ایک شخص صرف لانگ پہنے ہوئے، دھوتی پہنے ہوئے، لنگی پہنے ہوئے، لیکن خان صاحب لوگ لنگی پگڑی کو بولتے ہیں، اس لیے کئی لغت استعمال کر دی میں نے. دھوتی، گرمی کا زمانہ ہے، قمیض کو اتار کر تلوار سائڈ پر لٹکی ہوئی ہے، اور قمیض کو اتار کر ٹانگا ہوا ہے گرمی کی وجہ سے، قمیض اتار کر صرف ناف سے گھٹنے تک جو چھپانا فرض ہے، لانگ پہنے ہوئے سو رہے ہیں، آرام کر رہے ہیں، کوئی گارڈ نہیں، کوئی ہٹو بچو نہیں، کوئی گن مین نہیں، اکیلے لیٹے ہوئے. عربی رحمت اللہ علیہ فرماتے ہیں کہ ان سفیروں کا یہ عالم ہوا کہ عمر رضی اللہ عنہ کو دیکھ رہے ہیں پسینہ بہ رہا ہے, وہ ایک درخت کے نیچے آرام فرمائے پسینہ بہ رہا ہے اور ان کو جسم تھر 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 کانپ رہے ہیں. ایک سفیر نے دوسرے سے کہا کہ کیا ہو گیا, ہم نے بڑے بڑے جاہ و جلال والے بادشاہوں کو دیکھا, ان کے دربار میں گئے ہیں, بڑے بڑے بادشاہوں کو دیکھا اور ان کا جاہ و جلال دیکھا, ان کے شاہانہ. ہمارے یہاں بھی ایک صدر گزرا ہے ایوب خان, میری پیدائش سے پہلے کا ہے, لیکن لوگ کہتے ہیں کہ جب وہ گزرتا تھا تو بڑا سناٹا تاری ہو جاتا تھا. لیکن میرے پیارے دوستو آج صدر کا عالم دیکھو کہ آج جس جگہ پر لیٹا ہوا ہے 21 توپوں کی سلامی تو مل جائے گی, آہ پھولوں کی چادر تو ہے, لیکن کیسا بے یار و مددگار لیٹا ہوا ہے. صدارت اور بادشاہت کیا چیز ہے؟ بڑے بڑے مالداروں کو دیکھیے, بڑے بڑے مالداروں کو دیکھیے, اپنا مال کو چھوڑ کر جانا پڑا, اپنی کار, اپنے مکانات, اپنے پلاٹ, اپنا بینک بیلنس, اپنی فیکٹریاں, اپنے موبائل, ایئر کنڈیشن, سب چھوڑ کر جانا پڑا. کوئی پوچھتا بھی نہیں ہے, کیونکہ اولاد کو نیک اور دیندار بنایا نہیں, اولاد بھی نہیں پوچھتی کہ کچھ قرآن پاک پڑھ کر بخش دے. ایک بزرگ کا واقعہ ہے کہ ایک بزرگ کو خواب میں ایک عورت آئی, اس نے کہا کہ میرا انتقال ہو گیا ہے, میرا بیٹا حافظ قرآن ہے, وہ روزانہ میری قبر پر آتا ہے اور آ کر وہ سلام کر کے قرآن پاک پڑھنا شروع کر دیتا ہے. آپ میرے بیٹے سے صرف اتنا کہہ دیجئے کہ بیٹا تھوڑی دیر ٹھہر کر قرآن پاک پڑھا کرو, کیونکہ جیسے ہی تم قرآن پاک شروع کرتا ہے وہ بچہ پورا نور میں ڈوب جاتا ہے اور میں ممتا کی ماری اس کی شکل کو دیکھنا چاہتی ہوں. لہذا اس نے کہا کہ اس عورت نے کہ میرے بیٹے سے جا کر کہہ دے کہ بیٹا تھوڑی دیر ٹھہر جایا کرو تاکہ میں تمہاری شکل کو دیکھ سکوں, پھر بیٹا بے شک تم قرآن پاک پڑھو. ان بزرگ نے جا کر کہا, بیٹے نے اسی پر عمل کیا, دوبارہ خواب میں آئی اور شکریہ ادا کیا کہ اب میری ممتا کو تسلی مل گئی. ایک یہ اولاد ہے, ایک ہم اولاد بنائیں گے کہ جی سٹی اسکول میں پڑھے, جہاں پر میوزک پر ناچنا اور عشق بازی کرنا آسان ہو. ہمارا بیٹا اپ ٹو ڈیٹ بنے, اس کے بعد باپ مر گیا تو بیٹے کو نماز جنازہ تک نہیں پڑھنی آتی, پڑھانا تو دور کی بات, پڑھنی تک نہیں آتی. یہ اولاد ہے, یہ عالم ہے اولاد کا کہ پڑھانا اولاد تو یہ چاہیے تھا, جنازہ پڑھانا بیٹے کا حق ہے کہ بیٹا جنازہ پڑھائے, لیکن عالم یہ ہے کہ پڑھانا تو دور کی بات, بیٹے کو نماز جنازہ پڑھنی بھی نہیں آتی. عالم ہے یہی کیا, ذرا ہم لوگ اپنا حال دیکھیں کہ نماز جنازہ کا کیا حال ہے. پھر بہت ہوا بڑوں کی دعا یاد کر لی, لیکن بچوں کی دعا الگ ہے. پھر بچہ انتقال ہو جائے تو بچے کی نماز جنازہ لڑکے کی الگ ہے, لڑکی کی الگ ہے. ہم اولاد پر اپنی فخر کرتے ہیں کہ جس کو اپنے باپ کی نماز جنازہ بھی نہیں پڑھنی آتی, جو ہمارے مرنے کے بعد کیا کرے گی. ہاں یہ ہوگا کہ تیجا دسویں کی بریانیاں زردہ وہ خوب پکا دے گی اور سال میں ایک دفعہ ابا کے نام پر بریانی کی دے گے, سارے رشتہ دار منڈیں گے. یہ کر دے گی اولاد, کیونکہ فرما بردار اولاد ہے. میرے پیارے دوستو عمر رضی اللہ تعالیٰ کی یہ حالت اور کیفیت, ایک 22 لاکھ مربع میل زمین, کتنا 22 لاکھ مربع میل زمین پر حکومت کی حضرت عمر رضی اللہ تعالیٰ عنہ نے. عالم کیا ہے کہ جنت البقیع میں مٹی کے اوپر قمیص اتار کر دھوتی پہن کر آرام فرمائے, تہلولے کی سنت ادا کر رہے, تو تھر تھر کانپ رہے. کہا کہ بڑے بڑے بادشاہوں کو دیکھا جنہوں نے اپنے جاہ و جلال کو بنانے کے لیے ذرا اور ہیبت ناک ماحول بناتے ہیں. عمر رضی اللہ تعالیٰ عنہ کوئی ماحول نہیں, کوئی سیکورٹی گارڈ نہیں, کوئی سیکورٹی کا انتظام نہیں, کوئی محل نہیں, कोई शाही गद्दा नहीं, मिट्टी जो है उस पर आराम फरमाए, ये आलम, और वो थरथर कांप रहे। तो आपस में बातें कर रहे कि ये क्या मामला है। अब महारूमी ने जवाब दिया, फरमाते के बाद ये है कि उमर रज़ल आता इन खलीफा का रोब और हैबत नहीं है, बल्कि इन खलीफा के दिल में जो साहिब जलाल अल्लाह रब्बुल इज्जत की जो जात है उसके जलाल की वजह से थर थर कांप रहे हो। और कहा कि ऐसा ही नहीं, अगर ये हैबत और दहशत अगर सात जिस्मों पर दी जाए तो वो भी ऐसे थर थर कांपेंगे। एक ये भी लोग हैं कि कोई प्रोटोकॉल नहीं, कोई कुछ नहीं, कोई हटो बचो नहीं, लेकिन हर वक्त एक गम है। उस गम का यह आलम है कि अगर दजला के किनारे कुत्ता भी प्यासा मर गया उमर से पूछा जाएगा। आलम तो मैं आरज कर रहा था कि औलाद की तरबियत के अंदर सिर्फ माल कमा कर देना औलाद के लिए काफी नहीं है, कि माल दे दिया पूछा ही नहीं कि बेटा कंप्यूटर पर क्या देख रहा है, फिल्में क्या देख रहा है, अब्बा उमरा करने गया है, बेटा जो है वो अपने कामों में लगा हुआ है। बाप मर गया बेटे को नमाज जनाजा भी नहीं आती। इसलिए औलाद का हक है कि उसको दीन सिखाए, अल्लाह वालों की सोहबत में लेके जाए, उलमा की सोहबत में बिठाए, समझे तो सही। अब औलाद का ये आलम है, कितनी अहम चीजें गुस्ल के फराइज वगैरह यही खबर नहीं। हम लोग नमाज पढ़ते हैं, नमाज में 51 सुन्नतें हैं भाई, कितनी 51 सुन्नत, 51 50 और 1 51 सुन्नतें हैं नमाज में जो सब किताबों में लिखी हुई हैं। लेकिन अगर पूछा जाए कि भाई सुन्नतें सुनाओ तो हमारा क्या हाल है, हम अपने गरीबान में जाके हम कितनी सुन्नतें हमें मालूम है नमाज की। मेरे प्यारे दोस्तों, औलाद की तरबियत का हक है, उनकी कल्ब सलीम की अलामत यह है कि औलाद की तरबियत की फिक्र करने वाला। और तरबियत की फिक्र, इंजीनियर डॉक्टर बनाना मना नहीं, हमारे बुजुर्गों ने मना नहीं किया, लेकिन उसको अल्लाह की मोहब्बत जरूर सिखाए, तकवा सिखाए उसे। इंजीनियर ऐसे ऐसे माशाल्लाह डॉक्टर है, शलवार टखनों से ऊपर, माशाल्लाह निगाह नीची, जाते तो ऐसा लगता है कि माशाल्लाह एक अल्लाह वाला चला जा रहा है। इंजीनियर भी है, कंप्यूटर इंजीनियरिंग में है, कंप्यूटर साइंस के अंदर है, इंजीनियरिंग फील्ड के अंदर है, सिविल इंजीनियर्स हैं, डॉक्टर्स हैं, स्पेशलिस्ट डॉक्टर हैं, बड़े बड़े मायानास। लेकिन बुजुर्गों की सोहबत, अल्लाह वालों की सोहबत है, माशाल्लाह देखे तो हुलिया, उसी हुलिया में जाते। तो कम से कम औलाद को दीन जरूर सिखाए। ये हमसे पूछा जाएगा, हम औलाद को अगर सिर्फ माल दे दें, उसको मोटरसाइकिल दिला दी, उसको गाड़ी दिला दी, उसको अच्छा खाना खिला दिया, ईद पर लिबास दिला दिया, ये उसका हक नहीं है। सिर्फ साथ हक ये है कि उसको उलमा, खुसूसन जरा मौलवी की भी कोई पहचान करा दे, ऐसा ना हो बड़ा हो तो उसको पता ही ना चले मौलवी भी एक मखलूक होती है। तब मौलवी से दूर रहना, ये खतरनाक है, खबर ही नहीं है, मसाइल ही नहीं। फिर नतीजा क्या होगा, नमाज भी पढ़नी नहीं आएगी। अब वुजू के मसाइल है, गुसल के मसाइल है, हम लोगों का आलम देख ले, हम कितना जानते हैं, खुद नहीं जानते औलाद को क्या सिखाएंगे। इसलिए कल्ब सलीम की मेरे प्यारे दोस्तों दूसरी अलामत यह है कि अपनी औलाद की फिक्र करें। फिर अब्बा, अगर अब्बा का ताल्लुक किसी अल्लाह वाले से हो गया, या तबलीग में जाने लगा, या किसी उलमा की सोहबत में बैठने लगा, तो जरा अपनी औलाद को भी फिक्र करें, उनसे भी कहे कि बेटा दाढ़ी रख लो, ये काम आएगी। कितना छका बेटा देखो। अब वो बाजे औलाद कहती है कि अब्बा आपने भी तो दाढ़ी नहीं रखी थी, अब आपने कहां से अब दाढ़ी रख ली, तो अब हमें क्यों इतनी नसीहतें करते हैं। तो जवाब यही है कि बेटा हमारी कमी थी, कोताही थी, हमें कहने वाला कोई नहीं था, शुक्र अदा करो कि तुमको कहने वाला है। अपनी गलती का इकरार करें कि हमसे ये गलती थी। अब्बा पहले आप भी तो बड़े अप टू डेट थे, अब हमारे पीछे क्यों पड़ गए। तो बेशक अप टू डेट थे, लेकिन जो डेट हम बना रहे थे वो डेट एक्सपायर होने वाली है, अब हम जिस डेट पर आए हैं तो ये डेट राइट है, बिल्कुल सही है, अब सही डेट बन रही है, वो सही तारीख बन रही है। लादा ये ना कहे के अब्बा पहले तो आप भी बड़े डिस्को में जाते थे, बड़ा डांस वांस करते थे, बड़ा जबरदस्त अतरण आपको भी आता है, अब हमें नसीहतें क्यों करते हैं? ठीक है, जब जिस उम्र में आप बने थे हम भी कर लेंगे, हम भी दाढ़ी रख लेंगे। ऐसा नहीं है मेरे दोस्त, समझाए, औलाद को सिखाए, हक और बातिल की तमीज सिखाए, ये हमारी जिम्मेदारी है। और कल्बे सलीम की अलामत यही है कि अपनी औलाद की फिक्र करे। क्या कोई इस बात को पसंद करेगा कि अपनी औलाद को जहन्नम में जलता हुआ देखे? जहन्नम तो दूर की बात है। वो अब्बा जान जो दीन के कामों में मसरूफ है, जो अब्बा जान दीन के कामों में मसरूफ है और अपनी औलाद को आजाद छोड़ दिया है, वो क्या समझते कि ये औलाद इनको जन्नत में जाने देगी? तो किस खुश फहमियों में है, वो खुद पकड़ लेंगे कि अब्बा कहां चले, हमें तो सिखाया नहीं, हमें तो बताया नहीं। लिहाजा कल्ब सलीम की दूसरी अलामत है क्या, कि अपनी औलाद की हक बात सिखाए। अल्लाह ताला हमारी जानों को तौफीक दे कि हम खुद भी नेक राह में, नेक काम में लगे, अपनी औलाद को भी हक और बातिल सिखाए, नेकी और सवाब की बातें बताए, गुनाह और आजाब की बातें बताए। और अगर बात बातें इंसान खुद नहीं तो खुद नहीं बता सकता, इल्म नहीं है, अल्लाह वालों के पास ले जाए, उनकी सोहबतों में बिठाए। हकीम उल उम्मत ने तो यहां तक फरमाया, अरे तुम्हारी औलाद अगर पतलून में भी आती है पतलून में ले आओ उनको, अगर शलवार टखनों से नीचे करती है इसी तरह ले आओ, टोपी नहीं पहनती ऐसे ही ले आओ। हम उन्हें नहीं कहेंगे तुम टोपी पहनो, हम उन्हें नहीं कहेंगे कि तुम शलवार टखनों से ऊपर करो, हम उन्हें नहीं कहेंगे कि तुम पतलून मत पहनो। फरमाया लेकर तो आओ, कम से कम इन अल्लाह वालों का तारुफ तो पता चले उनको कि ये भी एक कौम है। इस तरह जिस हालत में हो ले आओ उनको, उनको बिठाओ, जब ये अल्लाह वालों की सोहबत में बैठेंगे तो जिनके दिल में अल्लाह की मोहब्बत और ताल्लुक का एयर कंडीशन चल रहा है, मेरे दोस्त जो बैठेगा उसके दिल को भी, उसके दिल में खुद ब खुद अल्लाह ताला की मोहब्बत की ठंडक मुंतकिल होगी। अल्लाह ताला हम सबको तौफीक अता फरमाए, और ये जो हक हमारे जिम्मे है अपनी औलाद की तरबियत का, इस हक को भी अदा करने की तौफीक अता फरमाए। और कल्बे सलीम की उसके बाद तीन अलामतें और भी हैं इंशाअल्लाह ताला, अल्लाह ताला तौफीक अता फरमाए, आइंदा उसको पेश करेंगे। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। अल्लाहुम्मा सल्ली अला सय्यिदिना व मौलाना मुहम्मद व सहाबी व बारिक व सल्लम। या करीम अपने करम से हमारे दिलों को अपनी मोहब्बत से भर दीजिए। या अल्लाह हमारे दिल को सलीम फरमा दीजिए, सेहतमंद दिल बना दीजिए, और जिन अल्लाह वालों की सोहबत से दिल में सलामती पैदा होती है और दिल नूरानी बनता है, इन अल्लाह वालों की सोहबत या अल्लाह हमें मुयस्सर फरमा दीजिए, और उनकी सोहबत से हमारे दिलों को अपनी मोहब्बत से भर दीजिए। अपना कुर्ब और ताल्लुक खास हम सबको अता फरमा दीजिए। ऐ करीम मालिक हमारी खताओं को मुआफ फरमा दीजिए, अपनी फरमाबरदारी की तौफीक अता फरमा दीजिए। या अल्लाह हम सबको बादब बना दीजिए, अपने रास्ते का अदब सिखा दीजिए, अपने नाम का अदब करने की तौफीक अता फरमा, आपके दीन का अदब करने की तौफीक अता फरमा, आपके दीन वालों का अदब करने की तौफीक अता फरमा दीजिए। या अल्लाह हमारी जान की हिफाजत फरमा, हमारे माल की हिफाजत फरमा, हमारी इज्जत और आबरू की हिफाजत फरमा, हमारे घरों की घरवालों की हिफाजत फरमा, हमारी औलाद की हिफाजत फरमा, हमारे ईमान की हिफाजत फरमा। या अल्लाह ताला अपने करम से अल्लाह हमारे शहरों की हिफाजत फरमा, हमारे मुल्कों की हिफाजत फरमा, तमाम मुसलमानों की हिफाजत फरमा, और आलम इस्लाम की हिफाजत फरमा दीजिए। या अल्लाह ताला हमारी जिन बद आमालियों की वजह से या अल्लाह ताला हम या अल्लाह गैरों के तसल्लुत का अजाब चख रहे हैं, या अल्लाह हमारी खताओं को माफ फरमा दीजिए और गैर से हम सबको छुटकारा अता फरमा दीजिए। कि अल्लाह हम अपने ही शहर में, अपने ही घर में, अपने ही मुल्क के अंदर ऐसे जैसे परदेश में बैठे कि गैर और दुश्मन जो चाहते हैं हमारे मुल्क में कार्रवाइयां करते हैं। या अल्लाह ताला हमारे हुक्मरानों को भी अक्ल अता फरमा, हम सबको भी अक्ल अता फरमा, और आपकी मोहब्बत और आपका ताल्लुक और आखरत की फिक्र अता फरमा दीजिए। और ऐ करीम मालिक सलामती ईमान सलामती आबा के साथ दुनिया में रखिए, और सलामती ईमान سلامتی آدھا کے ساتھ دنیا سے لے جائیے. اے کریم مالک اپنے کرم سے ہم سب کو اور ہماری اولاد کو نیک صالح اور فرما بردار بنا دیجئے. یا اللہ تعالیٰ یا اللہ آخرت کی فکر عطا فرما, ہماری جانوں کو اپنا قرب ایسا قرب اور ایسی لذت عطا فرما کہ ہر لمحہ ہر سانس آپ کو خوش رکھے اور ایک لمحہ ایک سانس آپ کی نافرمانی میں نہ گزارے. شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما دیجئے. ربنا تقبل منا انک انت السمیع العلیم, وصلی اللہ تعالی علی خیر